الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نويت سنة الاعتكاف. پیارے پیارے اسلامی بھائیوں، جب بھی مسجد میں داخل ہوا کریں، یاد فرما کر اعتکاف کی نیت ضرور کر لیا کریں، اس سے ہمیں دیگر عبادتوں کے ساتھ ساتھ اعتکاف کا ثواب بھی ملتا رہے گا. درود پاک پڑھنے کے بے شمار فضائل و برکات ہیں. کعبے کے بدر الدجا، طیبہ کے شمس الدحا صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان عالی شان ہے، اذا نسیتم شیئن فصلوا علی تذکروہ انشاء اللہ تعالی. آقا فرماتے جب تم کوئی چیز بھول جاؤ تو مجھ پر درود پاک پڑھو، انشاء اللہ کریم وہ بات یاد آ جائے گی. کمال ہے درود پاک بھی، کتنی برکتیں ہیں. یعنی ایسا لگتا ہے کہ ہر پرابلم کا سولوشن درود پاک میں. بعض اوقات ہوتا ہے ہمیں کوئی بات کرنی ہوتی ہے، اچانک بھول جاتے ہیں، یار پتہ نہیں کیا کہنا تھا، اچھا کوئی چیز رکھ کے بھول جاتے ہیں، نہیں مل رہی ہوتی، تو درود پاک کی برکت سے انشاءاللہ وہ بات بھی یاد آ جائے گی، وہ بھولی ہوئی چیز بھی انشاءاللہ مل جائے گی. ہمارے بیان میں ہم کوشش کرتے ہیں قرآن پاک کی کچھ آیتوں کی تلاوت ہو اور قرآن پاک ہی سے متعلق کچھ میسیجز ہم سمجھیں اور سیکھیں. آج قرآن پاک کی آیت کون سی ہے؟ آج انشاءاللہ ہم قرآن پاک کی تلاوت بھی کریں گے اور انشاءاللہ عزوجل اس کا ترجمہ اور تفسیر بھی سمجھیں گے. پارہ نمبر 11 ہے، سورہ یونس کی آیت نمبر ہے 44. اللہ قرآن میں ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، ان اللہ لا یظلم الناس شیئا ولکن الناس انفسهم یظلمون. ترجمہ، آسان ترجمہ قرآن، کنز العرفان، بے شک اللہ لوگوں پر کوئی ظلم نہیں کرتا، ہاں لوگ ہی اپنی جانوں پر ظلم کرتے ہیں. اب یہ بڑی کمال کی آیت ہے، انشاءاللہ اس کی تفسیر سنیں گے. اب ذرا آیت کے بارے میں سنتے ہیں، ون آف دا امیزنگ آیت، یہ جھنجھوڑنے والی آیت ہے. کیا فرمایا؟ ان اللہ لا یظلم الناس شیئا، بے شک اللہ لوگوں پر کوئی ظلم نہیں کرتا. یاد رکھیے، یہ رب قہار و جبار کی شان ہے کہ وہ کسی پر ظلم نہیں فرماتا. ویسے ایک مزے کی بات غور کی جائے تو اللہ کی طرف سے کسی پر ظلم ہو بھی نہیں سکتا. مثال کے طور پہ اگر کسی کے پاس کوئی گاڑی ہے، کوئی موٹر سائیکل ہے، یا گھر کا کوئی سامان ہے جس کا وہ خود مالک ہے، اور اس سامان کو وہ توڑ دے، ہیں وہ جلا دے، تو کیا اس نے ظلم کیا؟ اس کی چیز تھی، وہ اس نے کر دیا، مالک بھی وہی تھا نا. تو سمجھانے کے لیے کہہ رہا ہوں، پوری دنیا کا خالق و مالک کون ہے؟ ذرہ ذرہ اللہ کا ہے نا، اس کی مرضی وہ جس چیز کے ساتھ جو بھی کرے، وہ بھی تو ظلم نہیں ہے نا. اس کا جب مالک ہی وہی ہے، اس کا خالق وہی ہے، اس کا یوں سمجھیے سب کچھ اسی کا ہے، بھائی جس کا سب کچھ ہو اس کی مرضی وہ جو چاہے کرے، وہ ظلم کہاں سے ہو گیا؟ مگر سبحان اللہ، اس کی شان کریمی دیکھیں کہ اس نے سبحان اللہ اپنی ذات پر، اپنی رحمت پر یہ مقرر فرما لیا کہ کسی بھی شخص کو بے قصور سزا نہیں دی جائے گی. لیکن ایک بات یاد رکھیے، حدیث پاک میں آتا ہے، اگر اللہ پاک اولین و آخرین سب لوگوں کو جہنم میں ڈال دے تب بھی یہ ظلم نہیں ہے، وہ خالق ہے نا. لیکن اس نے اپنی رحمت کے ذمے پر کیا لیا کہ کسی بھی شخص کو بے قصور سزا نہیں دی جائے گی. اللہ قرآن میں فرماتا، ان اللہ لا یظلم الناس شیئا، بے شک اللہ لوگوں پر کوئی ظلم نہیں کرتا. یعنی اللہ پاک کسی بھی شخص کو بے قصور سزا نہیں دیتا، وہ تو انتہائی مہربان رحم والا ہے، وہ ہمیشہ اپنے بندوں پر عطائیں ہی فرماتا ہے. دیکھیں نا، رمضان آتا ہے، روزانہ افطار کے وقت 10 لاکھ گناہگاروں کو جہنم سے آزاد فرماتا ہے. شب قدر آتی ہے، ایک رات ہزار مہینوں سے بہتر رات ہے. چاند رات عید کی آتی ہے، جسے لیلۃ الجائزہ کہتے ہیں، فرمایا پورے رمضان میں جتنے بخشیں اللہ اس عوام کی تعداد کے مطابق ایک رات میں بخشش فرما دیتا ہے.
इसका मतलब ये बार बार क्यों हो रहा है? जुमे का दिन आता है, हर जुमा एक नेकी 70 नेकियों के बराबर हो जाती है। जुमे के दिन हर घड़ी बख्शिश के परवाने तकसीम किए जाते हैं। वो तो रहमान है, वो तो रहीम है, वो चाहता है हम बख्शे जाएं। अब ये बंदा है जो उस बख्शिश के रास्ते को छोड़कर, उस रहमत के रास्ते को छोड़कर खुद अपने ऊपर मुसीबत डाल देता है। वो तो रहमान हम पर रहमत फरमाना चाहता है। अब सवाल ये पैदा होता है कि अगर अल्लाह पाक रहम ही फरमाता है, करम फरमाता है, तो फिर ये दुख, परेशानियां, तकलीफें जो आती हैं, पिछली उम्मतों पर अजाब भी आए, फिर ये सब कैसे? तो अगला जुज इस आयत का क्या पढ़ा हमने, हाँ लोग ही अपनी जानों पर जुल्म करते हैं। वट एवर जो हम पर आता है ना, वो एक्चुअली हमारी वजह से आता है, हम खुद अपने ऊपर ये आफतें ला रहे होते हैं। अल्लाह अकबर, ये बंदों के आमाल का बदला हुआ करता है। बंदे कुफर करते हैं, शिर्क करते हैं, अल्लाह की नाफरमानियां करते हैं, जो अहकाम दिए जाते हैं उसका उलट करते हैं, तब उन्हें आमाल का बदला दिया जाता है। ये अपने हाथों की कमाई है। कहते हैं जैसी करनी वैसी भरनी। काश ये बात हमें समझ आ जाए। अल्लाह पाक के नबी हजरत मूसा अलैहिस्सलाम, अब जरा सुनिएगा ये वाकया। ये जो हम पर प्रॉब्लम्स आ रही होती ना, वो कितना अंग्रेजी का एक बड़ा कमाल का जुमला है, व्हाट गोज अराउंड कम्स अराउंड। आप जो कर रहे होते हैं ना, उसका बदला आ रहा होता है। अच्छा कर रहे होते हैं, कहीं ना कहीं से आपके साथ अच्छा हो रहा होता है। बंदा कहता है कमाल है यार, ये मेरा काम कैसे अच्छा हो गया, ये मुझे यार कहते कैसे फायदा हो गया, ये बंदा यूं मुझ पर मेहरबान कैसे हो गया। आपको नहीं पता, कुछ अरसा पहले आपने किसी गरीब से दुआएं ली थी, आपने कोई अच्छा काम किया था, किसी से मुस्कुरा कर मिले थे, आपने अल्लाह को राजी करने वाला कोई काम किया था, वो नेकी का बदला आपको किसी और सूरत में मिल रहा है। और ये जो ज्यादतियां, जुल्म लोगों पर, कहते हैं ना बर्बरियत करके लोग चल रहे होते, समझते मेरा कुछ नहीं बिगड़ता, कभी उनको उसकी जो सजा मिलती है ना, कभी वो बच्चों में देखते हैं, कभी बीमारी में देखते हैं, कभी जनाब उनके साथ जब कुछ होता है तो बंदा कहता है मैंने क्या किया। जनाब जो पहले किया था ना, ये उसकी अब आपको सजा मिल रही है। अब सुनिए, हजरत मूसा अलैहिस्सलाम ने अल्लाह से अर्ज की कि अल्लाह मैं तेरा अदलो इंसाफ देखना चाहता हूं। फरमाया मूसा आप देख नहीं पाएंगे। है ना अजीब बात, अदलो इंसाफ नहीं देख पाएंगे। या अल्लाह मैं बहुत दिखा दे मौला, मैं देखना चाहता हूँ, मैं तेरी कुदरत के नजारा देखना चाहता हूँ। तो अल्लाह ने फरमाया ठीक है, फिर फलां दरिया के किनारे जाकर कहीं छुप जाइए। आप गए उस दरिया के किनारे और हाइड हो गए, छुप गए कि देखें माजरा क्या है। अब आपने देखा कि थोड़ी देर में एक शख्स, अमीर शख्स आया, घोड़े पर सवार था, दरिया पर आया और दरिया के पास उसने हाथ मुंह धोया और उसके पास एक थैला था माल से भरा हुआ, पैसों से भरा हुआ, उसने रखा और मुंह हाथ धोया, फ्रेश हुआ और घोड़े पे बैठ के चला गया। अपना वो थैला जो है वो दरिया के किनारे भूल गया। हो जाता है, कभी हम भी कहीं जाते हैं तो कोई चीज अचानक भूल जाते हैं। अब एक बच्चा आया, हजरत मूसा देख रहे हैं, बच्चा आया और उसने देखा कि थैला है, पैसे भरे हुए, पैसे उठाए, वो चला गया। थोड़ी देर हुई तो एक और शख्स आया जो कि अंधा था और वो आकर दरिया के किनारे लेट गया, आराम करने लगा। अब उस अमीर शख्स को याद आया कि मेरा तो थैला रह गया था। वो ढूंढते ढूंढते दरिया पर आया तो देखा एक शख्स लेटा हुआ है और आंखें भी नहीं है, अंधा है। हजरत वो शख्स कहता है भाई तुमने मेरा थैला देखा है? वो कहता हजरत मैंने कहां से देखा, मैं तो अंधा हूं। कहता सच बताओ, तुमने, तुम्हारे अलावा कोई नजर नहीं आ रहा, मेरे बहुत सारे पैसे थे, बताओ किधर है वरना जान से मार दूंगा। वो मिन्नतें करता रहा, रिक्वेस्टें करता रहा, वो शख्स नहीं माना, वो अमीर शख्स, उसने उस अंधे बंदे को कत्ल कर दिया। हजरत मूसा ने कहा या अल्लाह इस अंधे ने तो कुछ किया ही नहीं, ये तो लेटा हुआ था, ये तो आराम कर रहा था, इसने पैसे चोरी भी नहीं किए, इसको कत्ल कर दिया गया। अल्लाह अकबर। अब अल्लाह पाक ने वही भेजी, देखो अल्लाह के राज क्या होते हैं। फरमाया ए मूसा यही हमारा इंसाफ है। मामला असल में यूं है कि वो जो बच्चा था ना, उसका वालिद इसी अमीर शख्स के घर इस पास मजदूरी करता था और इस अमीर शख्स ने इसकी मजदूरी दबाई हुई थी, बहुत अरसे से इसके पैसे नहीं दे रहा था। ये उतना ही माल था जितनी उसके बाप की मजदूरी मिलनी थी, हमने किसी और जरिए से उस बच्चे को वो मजदूरी पहुंचा दी। और जो बूढ़ा था यानी जो अंधा था, उसने अपनी जवानी में इस अमीर शख्स के वालिद को कत्ल किया था, आज उस कत्ल के बदले वो खुद कत्ल हो गया। यूं मजदूर को मजदूरी भी मिल गई और कातिल को उसकी सजा भी मिल गई। हमें नहीं पता होता किसी के साथ क्या हो रहा है, मगर कहीं ना कहीं व्हाट गोज अराउंड कम्स अराउंड, आप जो करते हो उसका बदला आपको मिल रहा होता है। काश ये बात हमें समझ आ जाए। हैं, ऐसा नहीं कि कोई बंदा जुल्म करके कहे भाई इसको मैंने खुद किसी और पुराने मामले की सजा दे दी, ये हमारा काम नहीं है, ये अल्लाह के राज हैं। सूरह कहफ पढ़े ना, سورہ کہف میں, ویسے میں بار بار کہا کرتا ہوں, سورہ کہف ون آف دا امیزنگ سورتس آف قرآن ہے, اور اس میں خاص طور پہ جو تین واقعات ہیں کمال کے واقعات ہیں. اس سورہ کہف میں ایک واقعہ ہے نا حضرت موسیٰ علیہ السلام اور حضرت خضر علیہ السلام سے جو ملاقات ہوئی, اس میں بڑے عجیب واقعات تھے. حضرت موسیٰ حیران ہو گئے تھے, مگر پیچھے اللہ کے راز تھے نا, ہر واقعے کے پیچھے کوئی ریزن تھا. تو ہمیں یہ سمجھنا ہوگا کہ ہمارے ساتھ جو پرابلمز ہیں, جو کلیمٹیز ہیں, جو مشکلیں ہیں, جو تنگ دستیاں ہیں, جو ذلت و رسوائی کبھی ہو جاتی ہے, بنا بنایا کام بگڑ جاتا ہے, یہ ایکچولی کہیں نہ کہیں ہمارے اعمال کی سزا ہوتی ہے. یہ ہماری غلطیوں کا ہمیں خمیازہ بھگتنا پڑتا ہے. اللہ کسی پر ظلم نہیں کرتا, یہ بات ہمیشہ یاد رکھیے گا. مگر افسوس آج لوگ جب کوئی مشکل آئے تو معاذ اللہ اللہ کی بارگاہ میں شکوے کر رہے ہوتے, اور بعض اوقات ایسے جملے کہہ دیتے ہیں جو کفریہ جملے ہوتے ہیں. اللہ تو ہماری سنتا ہی نہیں ہے, پتہ نہیں ہمارے ساتھ ہی مشکل ہوتی ہے, ہماری تو دعا قبول ہی نہیں ہوتی ہے, پتہ نہیں کیا قصور کر دیا. اللہ کے بندے یہ کہہ کیسے سکتے ہو آپ اور میں کہ ہم نے قصور کیا کر دیا؟ صبح و شام قصور کر رہے ہیں, ہم تو سراپا قصور ہیں. سچ بات بتاؤں, اگر مجھے اور آپ کو ہمارے اعمال کی سزا ملنا شروع ہو جائے نا تو ہم تو مارے گئے. مجھے ایک بات بتائیں, اللہ نے آنکھیں کس لیے دی ہیں؟ کیا آنکھیں اس لیے دی کہ اس سے حرام دیکھا جائے؟ انصاف تو یہ ہوتا کہ بندہ حرام دیکھتا تو اندھا کر دیا جاتا. بھائی آنکھیں دی تو نہیں تھی نا اس لیے. آپ کیا کرتے ہیں اپنے آفس میں؟ آپ نے کسی آفس کے بوائے کو موٹر سائیکل دی, یا سفر کے لیے گاڑی دی, یا موبائل فون دیا کہ بیٹا یہ کام ہے, تم اس چیز سے یہ کام کرنا, اور آپ کو تھوڑے دنوں بعد پتا چلے کہ جو میں نے فیسلٹی دی ہے وہ اس کام کو تو کر ہی نہیں رہا, میری فیسلٹی کو یوز کر رہا ہے مگر میرا کام تو کر نہیں رہا. آپ کیا کہیں گے؟ بھائی گاڑی واپس دو, موٹر سائیکل واپس, جب تو وہ کام ہی نہیں کر رہے میں جس چیز کے لیے میں نے تمہیں دیے, تو پھر کس بات کی تمہیں یہ سب فیسلٹی دوں؟ اللہ نے آنکھیں حرام دیکھنے کے لیے نہیں دی تھی. آنکھیں حرام دیکھتی وہ واپس لے لیتا نا, کان حرام سنتے تو بہرے ہو جاتے, ہاتھ ظلم کے لیے اٹھتے تو ہاتھ کٹ کر گر جاتا, پیر حرام کی طرف جاتا, اللہ کی نافرمانی کی طرف جاتا, میں اور آپ لنگڑے ہو جاتے. ارے وہ تو سزا دے ہی نہیں رہا, بہت تھوڑی میں جان چھوٹ رہی ہے, اور اب بندہ کہتا ہے پتہ نہیں کیا قصور کر لیا. اس سے پوچھو بھائی نماز 5 ٹائم پڑھتے ہو؟ نہیں نہیں وہ تو کبھی کبھی قضا ہو جاتی ہے. پھر کہتے ہو کیا قصور کر لیا؟ مطلب ہمارا تو دن رات قصور میں ہے. پھر یہ جملہ کیسے زبان پر آتا ہے؟ شکوہ نہیں, وین ایور کوئی پرابلم آئے اپنے آپ کو ریئلائز اسکین کرنا شروع کر دو کہ کیا غلطی ہو گئی بھائی, کیا مشکل ہو گئی, میں نے ایسا کیا کر دیا. فوراً توبہ, فوراً استغفار, فوراً اللہ کی طرف رجوع کریں, پھر دیکھیں انشاءاللہ رحمتوں کے دروازے پھر کھل جائیں گے. اللہ اکبر. ایک بار مسلمانوں کے پہلے خلیفہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے بارگاہ رسالت میں عرض کی, اللہ پاک قرآن میں فرماتا ہے جو کوئی برائی کرے گا اسے اس کا بدلہ دیا جائے گا. تو حضرت ابو بکر نے کہا حضور ذرا یہ آیت کے بارے میں بتائیں, اس کا مطلب کیا ہے؟ تو نبی پاک نے فرمایا غفر اللہ لکا یا ابا بکرن, اے ابو بکر اللہ پاک تیری بخشش فرمائے. اے ابو بکر کیا لوگ بیمار نہیں ہوتے؟ کیا انہیں رنج نہیں پہنچتا؟ کیا وہ غمگین نہیں ہوتے؟ کیا پریشانیاں نہیں آتی؟ عرض کیا کیوں نہیں, یہ تو سب کچھ ہوتا ہے. فرمایا فہوا ما تجزون بہ, بس یہ ان کے اعمال ہی کا تو بدلہ ہے. یہ جو بیماری آئی, ٹینشن آئی, غم آیا, خوف آیا, کاش ہم یہ بات سمجھ جائیں. میرے پیارے اسلامی بھائیوں, اب ذرا ایک بڑی کمال کی حدیث ہے, تقریباً ہر جمعہ کے خطبے میں یہ حدیث ہم سنتے ہیں, بس اللہ کرے ہم سمجھنے والے بنے, میسج لینے والے بنے. کیا حدیث پاک ہے؟ نبی پاک علیہ الصلوۃ والسلام فرماتے ہیں البر لا یبلا, نیکی کبھی پرانی نہیں ہوتی, والذنب لا ینسا, گناہ بھلایا نہیں جاتا, والدیان لا یموت, اور بدلہ دینے والی ذات یعنی جس نے ڈیسیشن کرنا ہے, جس نے اعمال کا فیصلہ کرنا ہے, اسے موت نہیں آتی. میں اور آپ نیکی کر کے بھول جاتے ہیں مگر نیکی باقی رہتی ہے, میں اور آپ گناہ کر کے بھول جاتے ہیں مگر گناہ بھی بھلایا نہیں جاتا, وہ بھی لکھا ہوا ہے. اور ایک دن آئے گا جب ڈیسیشن لیا جائے گا, اور جس نے ڈیسیشن لینا ہے, جس نے فیصلہ کرنا ہے, والدیان لا یموت, بدلہ دینے والی ذات یعنی اللہ کو موت نہیں آتی. مگر اس حدیث کا جو اگلا پارٹ ہے نا, وہ ہمارا ٹاپک یہی ہے, اعمل ما شئت کما تدین تدان, جو چاہو کرو, اعمل ما شئت, جو دل چاہتا کرو, کما تدین تدان, پھر جیسی کرو گے نا ویسا ہی اس کا اجر پاؤ گے, ویسا ہی اس کا بدلہ ملنا, ٹٹ فور ٹٹ ہے نا, جیسی کرنی ویسی بھرنی. وہ کہتے ہیں نا فارسی شاعر, گندم ز گندم جو ز جو, از مکافات عمل غافل مشو, کہتے ہیں گندم بیج کر گندم ہی کاٹو گے, جو جب ڈالو گے بیج تو جو ہی کاٹو گے. دنیا میں مکافات عمل ہیں, یعنی جیسی کرنی ویسی بھرنی والا قانون جاری ہے, اس سے غفلت مت کرو. ہاں کریں غلط کام اور کہتے ہیں بھائی جنت میں جانا ہے, اب پہلے غلط کام تو چھوڑے نا, حرام کو تو چھوڑے. سیدی اعلی حضرت بڑا کمال کا شعر لکھتے ہیں, آپ فرماتے کام زندان کے کیے اور ہمیں, زندہ کہتے ہیں جیل, یا مراد کیا جہنم. کام کدھر کے کیے جانے کے, جہنم میں جانے کے. کام زندہ کے کیے اور ہمیں شوق گلزار ہے کیا ہونا ہے, شوق جنت میں جانے کا ہے, کام جہنم میں جانے والے کرنے. اب خود بتائیں ایسا کیسے ہوگا, ہمیں کام جنت والے کر کے پھر اللہ سے دعا کرنی ہے اللہ قبول کر لے تاکہ ہمیں بھی تیری جنت مل جائے. تو اے میرے پیارے اسلامی بھائیو یاد رکھیے, جیسا میں نے کہا نا ہمیں پتہ نہیں ہوتا کسی کے ساتھ زیادتی, کسی کے ساتھ ایسا عمل جو ہمیں کس طرح آ کر ستاتا ہے, پھر کس طرح تکلیف آتی ہے. امام زہبی رحمۃ اللہ تعالی لکھتے ہیں کسی بزرگ نے ایک شخص کو دیکھا, اس کا کاندھے سے بازو کٹا ہوا تھا اور وہ آواز لگا رہا تھا جس نے مجھے دیکھا وہ ہرگز کسی پر ظلم نہ کرے. لوگوں نے پوچھا ایسا کیا ہوا تمہارے ساتھ, وہ کیا کہتا ہے, کہتا ہے میرا معاملہ بڑا عجیب و غریب ہے. کتابوں میں لکھا کہ وہ ٹیکس وصول کرنے والا یا جس طرح کوتوال ہوتا ہے افسر تھا, ایک بار مچھیرے کے پاس گیا, مچھلی کی دکان تھی, مچھیرے مچھلی بیچ رہے تھے. اس نے دیکھا بڑی فریش مچھلی تھی, کہا مچھلی دکھاؤ ذرا, اس نے مچھلی دکھائی, صاحب 500 روپے کی. کہتا کہ ابھی ہم نے بھی پیسے دیے ہیں, مچھلی لی اور چل پڑا. وہ چیختا رہ گیا, بھائی جان میرے بچوں کی روزی ہے, میں تو اتنا ہی کماتا ہوں, مہربانی کرو, کہا جاؤ ادھر سے. کہتا ہے میں نے اس بیچارے کے ساتھ زیادتی کی اور چل پڑا. جیسے چل پڑا تو وہ مچھلی اتنی فریش تھی کہ پھڑک رہی تھی, تو اس مچھلی نے میرے انگوٹھے پہ کاٹ لیا. گھر آیا, بیوی کو کہا مچھلی بناؤ, آج بڑی شاندار فریش مچھلی لایا ہوں. بستر پر لیٹا تو انگوٹھے میں درد, بڑا شدید درد, لال ہو گیا پورا انگوٹھا. گھر کے قریب ہی ایک ڈاکٹر جاننے والا تھا, گیا اس کے پاس, کہا بھائی دیکھو یہ انگوٹھے میں کیا ہوا ہے. کہتا تمہارے انگوٹھے میں تو زہر پھیل گیا ہے, فوراً فیصلہ کرو, یا تو انگوٹھا ابھی ابھی کاٹ لو ورنہ پورے ہاتھ میں پھیل جائے گا. کہتا میں مرتا کیا نہ کرتا, روتے روتے انگوٹھا کٹوایا, پٹی بندھوائی. گھر آیا تو بیوی نے کہا مچھلی کا نہیں کھانی مجھے مچھلی, میرا انگوٹھا ہی کٹ گیا. تھوڑی دیر ہوئی تو پورا ہاتھ میں درد, پورا پوری ہتھیلی لال, سوجنے لگ گئی. پھر گیا ڈاکٹر کے پاس, تم نے تو کہا تھا انگوٹھا کٹواؤ ہاتھ بچ جائے گا, یہ کیا ہوا. کہتا دیر ہو گئی, یہ پورے ہاتھ میں پھیل جائے گا, ہتھیلی کاٹو. کہتا میں نے ہتھیلی کٹوائی. تھوڑی دیر ہوئی, رات کو سویا تو پورے بازو میں درد, پورا بازو لال, تکلیف سے چیخے مارنے لگا. پھر گیا ڈاکٹر کے پاس, ڈاکٹر نے کہا اب تو پورا ہاتھ جو ہے وہ تمہارا سوج گیا ہے, جسم پورا کٹنا پڑے گا, اب جلدی فیصلہ کرو ہاتھ کاٹو. اس کا ایک دوست بھی تھا, وہ دوست کہتا ہے یار یہ بتاؤ تمہارے ساتھ کوئی آج نیا معاملہ تو نہیں ہوا, کوئی یونیک بات, کوئی ہٹ کے کوئی کام کیا ہے تم نے. کہتے ہاں آج میں نے ایک مچھیرے کا حق دبایا ہے. وہ غریب چیختا رہ گیا, میں اس کی مچھلی لے کر آ گیا. کہ جلدی چلو اس کے پاس, معافی مانگ لو ورنہ ایک ایک کر کے تیرا پورا جسم کٹ جائے گا. وہ دونوں دوست رات مچھیروں کی بستی میں گئے, پٹیاں بندھی ہوئی, تکلیف سے چیخ رہا ہے, اور مچھیرے کی بستی میں جا کر ایک ایک گھر پر ایک ایک جھونکڑی پر ڈھونڈتے رہے کدھر ہے وہ مچھیرا. آخر وہ مچھیرا ملا. وہ کہتے ہیں نا غریب کا دل بھی بڑا ہوتا ہے, وہ جیسے اس کو دیکھا یہ کوتوال یا جو بھی افسر تھا اس کے قدموں میں گرا, کہا بھائی مجھے معاف کر, تمہاری ایک مچھلی لے کر گیا آج تو پورا ہاتھ ہی میرا کٹ گیا. جب اس نے اس کا یہ حال دیکھا تو اس کو معاف کر دیا. جب معاف کر دیا نا تو اس افسر کا جو دوست تھا اس نے مچھیرے سے پوچھا کہ ایک بات تو بتاؤ, جب یہ تمہاری مچھلی لے کر چلا گیا تھا تم نے کچھ دعا کی تھی, تم نے اللہ کو پکارا تھا, پتا وہ مچھیرا کیا کہتا ہے. وہ کہتا میں نے اللہ کی بارگاہ میں صرف ایک التجا کی تھی کہ یا اللہ یہ میرا حق لے کر چلا گیا ہے, میں اس سے بدلہ نہیں لے سکتا, مولا تو نے بدلہ لینا ہے, میں کمزور ہوں مالک, یہ مجھے دبا گیا, اے اللہ آج تو نے اپنی قوت دکھانی ہے, تو نے اپنی قدرت دکھانی ہے. اے میرے پیارے اسلامی بھائی اب بتاؤ, ایک مچھلی تھی, چند 100 روپے کی تھی, بندے کا ایک ایک کر کے جسم کٹنا شروع ہو گیا. یہ سوچنا ہوگا مجھے اور آپ کو, آج جو لوگوں پر ظلم کرتے ہیں, آج جو لوگوں کو دباتے ہیں, آج کہتے ہیں میرا کوئی نہیں بگاڑ سکتا, اپنے ملازم کو برا بھلا کہہ رہے ہیں, اپنی فیملی کو برا بھلا کہہ رہے ہیں, جس جو بندہ غریب اس کو دبا دیتے ہیں. ایک بات یاد رکھنا, میں نے کئی بار اپنے بیان میں ایک جملہ کہا ہے, میں نے پنجاب میں ایک جملہ, پنجاب گیا تھا تو ایک جملہ سیکھا تھا. وہ کہتے ہیں मजबूत आदमी से न डरो, माड़े आदमी से डरो। अच्छा, मुझे उस वक्त तक माड़े का मतलब भी नहीं पता। मैंने कहा माड़ा किसको कहते? कहते माड़ा कहते कमजोर को। तो मैंने कहा ये क्यों कह रहे हैं आप, मजबूत आदमी से न डरो कमजोर से डरो। वो कहते मजबूत तो अपना बदला तुमसे खुद ले लेगा, जो माड़ा होगा ना कमजोर वो अल्लाह की बारगाह में फरियाद करेगा, और फिर अल्लाह जब उसका बदला लेगा ना, जब वो उस जुल्म का तुम्हारे साथ हिसाब फरमाएगा, फिर जालिम को छुपने की जगह नहीं मिलेगी। एक बात याद रखा करें, जो लोग ये कहते होते हैं ना मेरा कोई कुछ नहीं बिगाड़ सकता, वाकई वो तुम्हारे साथ कुछ नहीं कर सकता, मजलूम गरीब बेचारा वो क्या कर लेगा, मगर उसके पास एक रास्ता है, वो अल्लाह को पुकारता है, और जब दिल से पुकार जाती है ना मजलूम की, तो फिर जालिम बचता नहीं। तो ऐ मेरे प्यारे इस्लामी भाइयों, आज जो हम कुरान की आयत सुन रहे हैं और समझ रहे हैं, इसका मतलब याद रखिएगा कि अल्लाह किसी पर जुल्म नहीं करता, बंदे ही अपने आमाल की वजह से अपना बेड़ा गर्क करते हैं, अपने ऊपर समझने आफतों को लेकर आते हैं। काश ये बात हमें समझ आ जाए। ऐ मेरे प्यारे इस्लामी भाइयों, पिछली कौमों को कुरान पढ़े तो पता चले ना, पिछली कौमों का जिक्र बड़ा ब्रीफली कुरान में हुआ, बड़ा वाज़े हुआ। कौम आद पर सख्त आंधी का अजाब आया जिसने उन्हें खाए हुए भूसे की तरह मलियामेट कर दिया। सबब क्या था? उनके गुनाह थे। कौम समूद पर शदीद जलजले का अजाब आया जिसने उन्हें हमेशा के लिए फना के घाट उतार दिया, उसका सबब भी उनके गुनाह थे। नमरूद पर मच्छरों का अजाब भेजा गया, उसका सबब क्या था? खुदाई का दावा था ना, अल्लाह की नाफरमानी थी। फिरौन के साथ क्या हुआ? करो फर, अल्लाह ने कितना दिया उसे, अल्लाह को नाराज किया, अल्लाह ने पानी में गर्क कर दिया, दरिया में गर्क कर दिया। कारून के पास कितना खजाना था, आज दुनिया में किसके पास इतना खजाना है? कुरान कहता है उसके खजानों की चाबियां पूरी एक जमात उठाती थी, यानी ऊंटों की कितारें होती थी जो कारून के खजाना नहीं उठाती थी, उसके खजानों की चाबियां उठाती थी। नाफरमानी की, जकात से इनकार किया, अल्लाह के फैसलों के खिलाफ चला, खजाने समेत धसा दिया गया। ये सारे वाकयात कुरान में मौजूद हैं, जो पुकार पुकार कर कह रहे हैं कि रब को नाराज मत कर बैठना वरना फिर बर्बादी है। अल्लाह अकबर। इमाम हसन बसरी रहमतुल्लाह अलैह फरमाया करते थे, ऐ इब्ने आदम तेरी हलाकत हो, क्या तू अल्लाह पाक से मुकाबला करना चाहता? अल्लाह से मुकाबला कौन कर सकता है? फरमाया हाँ हाँ, जिसने अल्लाह पाक की नाफरमानी की गोया उसने अल्लाह पाक से जंग की, और अल्लाह पाक से जंग का नतीजा क्या है? तबाही और बर्बादी। ऐ मेरे प्यारे इस्लामी भाई, गुनाहों से तौबा कर लीजिए, जो हो गया उससे माफी मांग लो, वो बड़ा करीम है, वो माफ फरमाने वाला। आखिरी नबी अलैहिस्सलाम फरमाते, आका फरमाते हर आदमी से खता हो जाती है और बेहतरीन खताकार वो है जो तौबा कर ले। तौबा करना, कहते ना गुनाह आदत बन जाए तो तौबा को दस्तूर बना लो, जैसे ही गुनाह होना फौरन नेकी करना शुरू कर दे, इस्तगफार करना शुरू कर दे, तौबा करना शुरू कर दे, तो इंशाअल्लाह अल्लाह ने चाहा तो वो गुनाह की जो नहूसत है वो खत्म हो जाएगी। ऐ मेरे प्यारे इस्लामी भाइयों, एक बार हजरत ईसा अलैहिस्सलाम के साथ कुछ लोग अपने हवारियों के साथ, अपने दोस्तों के साथ, साथियों के साथ तशरीफ फरमा थे। एक बहुत ही खूबसूरत हसीन और जमील परिंदा आया और आपके सामने जमीन पर लौट पोट होने लग गया। उसने अपने आप को जमीन पर इतना रगड़ा कि उसकी खाल उतर गई। अब वो सुर्ख गंजा और बदसूरत दिखने लगा। फिर वो परिंदा कीचड़ में गया, उसमें लौटपोट होने लगा तो कीचड़ में गंदा भी बड़ा हो गया। और उसके बाद उस परिंदे ने एक पानी के तालाब में छलांग लगाई, जब वहां से बाहर निकला ना तो साफ सुथरा भी हो गया, नई खाल भी आ गई, पहले जैसा खूबसूरत भी हो गया। हजरत ईसा अलैहिस्सलाम ने जब ये देखा तो अपने हवारियों से फरमाया कि ये परिंदा तुम्हारी तरफ निशानी बनाकर भेजा गया, इट इज साइन। और फरमाया ये जो मोमिन की मिसाल है ना, मोमिन जब गुनाह करता है तो गंदा हो जाता है, गिर्द लग जाती है, कीचड़ लग जाती है, और जब वो तौबा करता है तो गुनाहों की स्याही ऐसे दूर हो जाती है कि वो पहले जैसा हसीन और जमील हो जाता है। तो ये बात याद रखिए, जैसे ही गुनाह हो जाए ना फौरन अल्लाह की तरफ रुजू, ऐ अल्लाह माफ कर दे, ऐ परवरदिगार हो गई मिस्टेक, अब नहीं करूंगा मालिक, तो अल्लाह को तौबा करने वाला बड़ा पसंद है। और जब तौबा करनी है उस वक्त ये इरादा ना हो कि दोबारा भी गुनाह करूंगा, प्लान वही है, फिर तौबा नहीं है। अनदबु तौबा, हदीस के अल्फाज है शर्मिंदगी ही तौबा है। बंदा पहले शेम फील करे, फिर उससे वादा करे कि मौला अब नहीं करूंगा, और फिर अल्लाह से कहे मौला तौबा पर इस्तकामत भी तूने देनी है, फिर वो کریم معاف کرنے والا ہے. تو اے میرے پیارے اسلامی بھائیوں, ان اللہ یحب التوابین, اللہ قرآن میں فرماتا ہے بے شک اللہ بہت توبہ کرنے والوں سے محبت فرماتا ہے. تو ہمیں توبہ کرتے رہنا چاہیے, بلکہ ہو سکے تو صلاۃ التوبہ کی عادت ڈالیں. روزانہ رات سونے سے پہلے, ہم گناہگار ہیں, ہم سے ہو جاتی ہیں خطائیں, تو دو رکعت صلاۃ التوبہ پڑھ لیا کریں. اس کا طریقہ کیا ہے کہ رات کو یا دن میں بھی پڑھیں تو مکروہ وقت نہ ہو, دو رکعت اس طرح صلاۃ التوبہ پڑھیں کہ اس نیت کے ساتھ دو رکعتیں پڑھیں کہ اے اللہ ہمارے گناہوں کو معاف فرما, ہم توبہ کرتے ہیں, اور جب سلام پھیر لیں تو ہو سکے تو سجدے میں جا کر یا رب اغفر لی, یا رب اغفر لی, یا رب اغفر لی, اے رب کریم مجھے بخش دے, یہ تین بار کہہ لیا کرے سجدے کے اندر جا کر, جب نماز سے فارغ ہو جائے. اس کے بعد کہ حضرت ابو سعید خدری فرماتے ہیں جو بندہ سجدے کی حالت میں تین مرتبہ یہ کہے یا رب اغفر لی, تو سبحان اللہ جب وہ سر اٹھائے گا تو اس کی مغفرت ہو چکی ہوگی. تو اے میرے پیارے اسلامی بھائیو, توبہ کریں, توبہ اللہ کو بڑی پسند ہے, آج سے توبہ اپنا دستور بنا لیں. ہاں, مگر ایک بات یاد رکھیے, یہ جو توبہ کرنی ہے, صلاۃ التوبہ پڑھنی ہے یا استغفار پڑھنا ہے, اس سے صغیرہ گناہ معاف ہوتے ہیں, مگر جو کبیرہ گناہ ہے نا, مثلا نماز قضا کرنا, یا اللہ نہ کرے کوئی شراب پیتا ہے, کسی کو ناحق تکلیف دیتا ہے, تو اس کے لیے توبہ کرنا بھی ضروری ہے. باقاعدہ توبہ کرنی ہوگی, معافی مانگنی ہوگی, اور اس کا ازالہ بھی کرنا ہوگا. کوئی شخص کہے جناب میں نے اب استغفر اللہ کہہ دیا تو نماز قضا بھی معاف ہو گئی, نہیں, نماز جو آپ نے قضا کی چلے انشاءاللہ اللہ کی رحمت سے اس کا گناہ معاف ہو جائے گا, مگر اس کو قضا کرنی پڑے گی. کسی پر زیادتی کی ہے, کوئی مال دبا لیا ہے, اسے لوٹانا ہوگا. ہاں, اللہ کریم اپنی رحمت سے اس غلطی سے جو گناہ ہوا وہ معاف فرمانے والا ہے, تو توبہ بھی کرنی ہے. آج کے بعد ایک نیت کرنے کہ بس آج کے بعد ہماری کوئی نماز قضا نہیں ہوگی, آج کے بعد ہم حرام کاموں سے اپنے آپ کو بچائیں گے, چلے تو صحیح اللہ کے راستے کی طرف. اعمل ما شئت کما تدین تدان, کر لے جو کرنا ہے, جیسی کرے گا ویسی بھرے گا, سنی نا حدیث. تو اب انشاءاللہ جنت میں جانے والے کام کریں نا, اگر کسی سے زیادتی کر بیٹھے تو معافی مانگ لیں, غلطی ہو گئی ہے تو توبہ کر لیں. میرا رب بڑا کریم ہے, وہ معاف کرنے والا ہے. اللہ کریم مجھے اور آپ کو اپنی زندگی میں آج سے بہترین بدلاؤ لانے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.